لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، رب الشهداء والصديقين، والصلاة والسلام على حبيب إله العالمين، سيد الأنبياء والمرسلين، خاتم النبيين، رحمة للعالمين، شفيع المذنبين، سيدنا ومولانا أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين، سيما للإمام المنتظر والحجة الثاني عشر، اللهم أجل له الفرج. ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم، هل جزاء الإحسان إلا الإحسان؟ وقال: أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. سورہ عنکبوت کی جس آیت کی تلاوت پہلی مجلس سے کی جا رہی اور آج اس تیسری مجلس میں بھی، اب تک اس آیت کا ترجمہ یا ٹرانسلیشن نہیں آیا، اس میں ایک لفظ استعمال ہوا ہے اور یہ ایک ایسا لفظ ہے جو سورہ انفال کی بھی اس آیت میں آیا جسے میں نے دو دن تلاوت کیا اور ابھی مزید اسے تلاوت کروں گا، کیونکہ جیسا کہ کل میں نے عرض کیا تھا کہ شہید باقر صدر خاص طور پر اپنی زندگی کے آخری میسیجز میں قرآن کریم کی اس آیت کو بہت زیادہ کوٹ کرتے تھے اور اسی آیت کے کانٹیکس میں کربلا اور سرکار سید الشہداء کی قربانی کا ذکر کرتے تھے، تو وہ آیت بھی تلاوت ہوگی، لیکن چونکہ آج کی مجلس ایک الگ سبجیکٹ پہ بن جائے گی، اس لیے میں نے سورہ رحمان کی اس آیت کی تلاوت کی کہ حل جزاء الاحسان، جب مجلس آپ کے سامنے آئے گی تو آپ کی سمجھ میں آ جائے گا کہ اس آیت کو کیوں تلاوت کیا گیا. لیکن بات یہ ہو رہی کہ جو آیتیں میں تلاوت کر رہا ہوں اور آج کے بعد بھی وہی آیتیں تلاوت ہوں گی، اس میں ایک لفظ آیا، یہ دوبارہ سورہ عنکبوت، احسب الناس ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون، اور اس کے فوراً بعد ولقد فتنا واتقوا فتنا، جو آیت دو دن اور تلاوت کی گئی اور مزید ہوگی، فتنا یفتنون فتنا. اب یہ میں عربی گرامر کی بحث میں نہیں پڑھ رہا، تو بار بار ان آیتوں میں کہا گیا ہے فتنا، اور یہ لفظ ہمارے یہاں اس لیے بھی بہت مشہور ہے کہ آخری زمانہ فتنوں کا زمانہ کہلاتا ہے، خالی عام آدمی نہیں کہتا، معصومین. زمانے کے امام کی زیارت میں بھی کئی جگہ پہ علمان علمان من فتنت الزمان یا من فتن الزمان، آخری زمانے کے حالات میں جو حدیثیں آئی ہیں، سائنز آف ظہور، ان کا بھی نام ہے کتاب الملاحم والفتن. اور یہاں پہ ایک بہت چھوٹی سی بات، اگرچہ زائرین کی ایک بڑی تعداد تو زیارت کے لیے آج نکل چکی ہے، لیکن بہرحال آج کل کے زمانے میں مجلس میں موجود ہر مرد و عورت بہت ہی ریسنٹ بھی زیارتیں کر کے آیا ہوا ہوتا، کوئی عاشورے پہ گیا، کوئی چیلم پہ جا رہا ہے، کوئی 15 شعبان، کوئی عرفہ. زیارت کے حوالے سے جناب نرجس خاتون کی جو ہم زیارت کرتے ہیں، تو وہاں پہ زیارت کے حوالے سے بات نہیں، جناب نرجس خاتون کے حوالے سے ایک جملہ، हिस्ट्री की कुछ किताबों में आया है और ये भी बता दिया जाए कि लेडीज ऑफ अहलुल बैत, खानदान अहले बैत की बीवियां और सैदानियां, इनके हालात ट्रेस करना बहुत मुश्किल है। इसमें किसी आलिम की गलती नहीं है, किसी मर्जे की का कसूर नहीं है। ऐसा नहीं है कि हमारे उलमा रिसर्च नहीं करते हैं, बस चंद बातें हैं जो हर साल रिपीट करके चले जाते हैं। खानदान अहले बैत की बीवियों और सैदानियों, ये लेडीज ऑफ अहलुल बैत, इनके हालात मासूमीन ने भी बयान ही नहीं किए, जो एक हिजाब का कंसेप्ट है और इसके अलावा भी कुछ मसले थे। और फिर थोड़े बहुत जो हालात हमारे पास आते हैं वो भी इसलिए मिक्सअप हो जाते हैं कि खानदान अहले बैत में चंद ही नाम तो हैं, फातिमा, जैनब, सकीना, ये इतना रिपीट होके रखे जाते हैं कि खास तौर पर जब जबानी बातें चलती थी तो बहुत ज्यादा कंफ्यूजन हो जाता था। जनाब नरजिस खातून अगरचे नाम के एतबार से ये एक ऐसा नाम है जो इससे पहले अहले बैत के फैमिली में किसी का नहीं था, लेकिन फिर भी उनके डिटेल हालात हमको नहीं मिलते हैं। एक वही हदीस या वाकया जो हर साल 15th ऑफ शाबान को इमाम की विलादत के मौके पे उलमा अपनी स्पीच पे बयान करते हैं, वो वही एक हमारे पास डिटेल स्टोरी। मगर बाद उलमा ने ये लिखा कि जनाब नरजिस खातून अक्सर एक दुआ मांगा करती और अल्लाह ने वो दुआ कबूल की। और आज अब सामर्रा में जाके वो चार कब्रों की जियारत करते हैं तो जनाब नरजिस खातून की जियारत भी, और इंशाल्लाह ये सिलसिला फिर जारी होगा। बड़े बड़े मुतवक्किल आए, नामो निशान मिट के रह गया, जियारत को कौन रोक सका। जनाब नरजिस खातून की एक दुआ, अब हमारे यहां इंडिया और पाकिस्तान में जो यूपी का कल्चर है, गुजरात का मुझे नहीं पता, महवा, भावनगर, ये सारी चीजें क्या हैं मैं नहीं जानता, लेकिन हमारा यूपी का कल्चर, उसमें ये दुआ हमारे यहां की औरतें भी, मैंने अपने खानदान तक में देखा कि ये मांगी जाती। वेस्ट में तो भूल जाइए, ऐसी दुआ कोई औरत मांग ही नहीं सकती। और वो दुआ ने जनाब नरजिस खातून की ये थी कि आए अल्लाह मुझे अपने शौहर की जिंदगी में मौत आ जाए, जब मेरा शौहर जिंदा हो उस वक्त मुझे मौत आ जाए, शौहर के बाद बेवा बनके जिंदगी। अब ये हमारे यहां यूपी की अक्सर खवातीन ये दुआएं मांगा करती थी। आज जो बीवियां खुद शौहर को मारने को तैयार बैठी हैं वो ये दुआ कैसे मांगेंगी। लेकिन हमारे यहां जो ये दुआ आई, जनाब नरजिस खातून की दुआ को पूरा समझा नहीं गया। अब यहां पे मैं वो बहस नहीं कर रहा जो चार साल पहले, आज की मजलिस में दो जुमले ऐसे आ रहे हैं जो चार या पांच साल पहले जब मैंने पहला अशरा पढ़ा था, इस टाइम पहले अशरे से मतलब मेरी जिंदगी का पहला अशरा नहीं, फर्स्ट अशरा ऑफ मुहर्रम, जब 25th ऑफ दिसंबर क्रिसमस चार या पांच मुहर्रम को थी, उस अशरे दो बातें बड़ी डिटेल के साथ मैंने बयान की थी जिनको बहुत ही शॉर्ट करके, बल्कि शॉर्ट भी नहीं कर रहा, खाली इशारा, एक यही बात कि जनाब नरजिस खातून की ये दुआ के हवाले से एक सवाल ये आता है कि क्या इंसान के लिए मौत की दुआ मांगना जायज भी है कि नहीं। हमारा मौजू दुआ, हमारे सब्जेक्ट का हिस्सा, हमारा टॉपिक है दुआ, कौन सी दुआ मांगी जाएगी, कौन सी दुआ नहीं मांगी जाएगी। बहुत सारे मोमिनीन को यह भी नहीं मालूम है कि नमाज के आलम में अगर किसी हराम काम की दुआ मांगी जाए तो नमाज टूट भी जाती। अच्छा, अब इसमें मराजे का इख्तलाफ है नमाज टूटने में, फेल तो हराम है, नमाज टूटती है कि नहीं इसमें इख्तलाफ है, इसीलिए मैं फिलहाल किसी मर्जे का नाम नहीं ले रहा। लेकिन नमाज तोड़ने वाली चीजों की लिस्ट में एक ये चीज भी शामिल है तो वो अपनी जगह मसाला और शायद थोड़ा सा उसका आगे जिक्र आएगा। लेकिन बात सिर्फ ये کہ کیا موت کی دعا مانگنے کی اسلام میں اجازت ہے کہ نہیں. اب اس پہ میں بات کر چکا ہوں ابھی 3-4 سال پہلے, ریپیٹ نہیں کر رہا ہوں. نرجس خاتون کی دعا موت کی دعا تھی, اے اللہ مجھے موت آ جائے, لیکن کنڈیشنلی. اب مثلا اگر 11ویں امام کی عمر 500 سال ہے تو ان کی دعا یہ نہیں ہے نرجس خاتون کی کہ مجھے آج موت آ جائے, 499 ایئرز کی زندگی مجھے ملے. مگر سوال یہ ہے کہ یہ دعا کیوں مانگی گئی؟ ایک تو چوتھے امام کی دعائے مکارم الاخلاق میں موت کی دعا, ہر سال آپ 23rd of رمضان کو یہ دعا پڑھتے ہیں اور اسکرین پر اس کا انگلش ٹرانسلیشن دیکھتے ہیں, اس میں بھی تو موت کی دعا ہے نا. لیکن اس کا ایک ریزن اسی جگہ بیان کیا گیا, اسی جگہ, کہ اے خدا اگر میری آئندہ زندگی شیطان کی اطاعت میں گزرنے والی ہے تو مجھے ابھی موت دے دے. ریزن یہ ہے کہ اگر شیطان کے میں پھندے میں پھنس جاؤں گا, شیطان کو فالو کروں گا, پھر زندگی نہیں چاہیے, ابھی موت آ جائے. ایک ریزن کے ساتھ موت کی دعا مانگی ہے. نرجس خاتون نے جو موت کی دعا مانگی وہ کس لیے؟ وہ اس لیے کہ جب 11ویں امام نے مسلسل ایک جملہ کہا اور پھر اس کے بعد لوگوں نے سوال کیے تو اس کو ایکسپلین کیا. 11ویں امام کا عام لوگوں سے ڈائریکٹ کوئی ایکسس نہیں تھا, بہت ہی سلیکٹڈ اصحاب کو اجازت تھی کہ وہ آ کے امام سے ملاقات کرے. تو اب جن سے ملاقات ہوتی, امام ایک جملہ بار بار کہتے ہیں, اور جب یہ جملہ کہیں گے تب یہ سب سلیکٹڈ اصحاب ہیں, یعنی ایسے اصحاب ہیں کہ جن کو خود امام بھی رسپیکٹ دیتے ہیں. تو وہ ایک سوال کرتے ہیں, پھر اس کی امام ڈیٹیل بتاتے ہیں. نرجس خاتون چھوٹا سا بیسمنٹ کے اندر ایک کمرہ ہے سرداب, آپ سب ابھی جو ایکسٹینشن ہوا اس کو چھوڑیے, لیکن جو اس سے پہلے تھا, تو نرجس خاتون وہیں تو ہیں, بار بار یہ جملہ سنتی, اور وہ یہ ہے کہ 11ویں امام یہ فرماتے ہیں کہ ہمارے شیعوں سے کہہ دینا اور ان کو مینٹلی پریپیئرڈ کرنا کہ ہماری شہادت کے فوراً بعد بہت ہی زیادہ مشکل, خطرناک, ٹف اور ڈینجرس زمانہ آنے والا, فوراً اپنی شہادت کے ویری نیکسٹ ڈے. کہا کہ ہماری شہادت کے فوراً بعد ہمارے شیعوں کے لیے بہت ہی بڑا پرابلم کریٹ ہونے والا, اور بہت مشکل ہے کہ اس زمانے میں لوگ اپنا ایمان بچا سکے. جسٹ آفٹر امام, یہ نہیں کہ آج 500 سال گزر گئے تو ہمارے لیے ایمان بچانا مشکل ہے, نہیں. 11ویں امام نے بار بار کہا, اور لوگوں نے پھر سوال کیا کہ مولا کیوں؟ اب اس کا جواب جو امام دے رہے ہیں وہ تو خود ہمارا آج کا سبجیکٹ ونس اگین چینج نہ ہو جائے, میں اس کی ڈیٹیل میں نہیں جا رہا ہوں, لیکن دو باتیں بار بار بتا رہے ہیں. ایک, ظالم حکمران, اس کا ٹارچر اور ظلم بہت بڑھ جائے گا, اور نمبر دو, جیسے ہی ہمارا ڈس اپیئرنس ہوگا امامت جیسے ہی آنکھوں کے سامنے سے غائب ہوگی, امنگ اور شیعہ ایسے ایسے لوگ تمہارے سامنے آئیں گے جو تمہیں اتنے جلدی مس گائیڈ کریں گے. اب اس کے بعد کا جملہ امام کا نہیں ہے, وہ میں اپنی طرف سے ایڈ کر رہا ہوں کہ جیسے ابھی رسول خدا کی وفات ہوئی ہے اور ود ان 24 آورز کس طرح سے عالم اسلام چینج ہو کے رہ گئے, ایسا چینج ہوئے بھول گیا, ایسا لگا کوئی رسول آیا ہی نہیں تھا دنیا میں. کہا کہ ہمارے بعد یہ ہمارے شیعوں پہ گزرے گی, تمہارے درمیان سے ایسے ایسے لوگ آئیں گے جو اس طرح سے تمہارے ایمان کا خاتمہ کریں گے. اچھا, یہ ساری چیزیں اب امام بتا رہے ہیں, عقیدے کے اعتبار سے بھی, فزیکل ٹارچر کے اعتبار سے, دونوں طرف سے شیعہ انڈر اٹیک آئی. جب ایک مرتبہ, دو مرتبہ, 100 مرتبہ, 500 مرتبہ نرجس خاتون نے یہ جملہ سنا, تو اللہ سے یہی دعا کی کہ اے خدا وہ مشکلات کا زمانہ. نرجس خاتون رومن امپائر کی پرنسس, اور جہاں سے نکل کے اس ماحول میں آئیں تو کہا کہ اے خدا وہ مشکلات کا زمانہ میں نہیں فیس کرنا چاہتی, شوہر کی زندگی میں مجھے موت آ جائے. اب یہ نرجس خاتون کی جو دعا ہے اور اس کے نتیجے میں شوہر کے سامنے ان کا انتقال ہوا اور اسی مکان میں ان کی قبر بنی جہاں آپ زیارت کر کے آتے ہیں. لیکن یہ جملہ میں نے کیوں کہا کہ 11th امام اپنی شہادت کے فوراً بعد فرام دا ویری نیکسٹ ڈے بتا رہے ہیں کہ شیعت کے لیے بہت ہی زیادہ پرابلم کا زمانہ آنے والا. اور پھر امام نے یہ کہا کہ اسی طرح سے, اب ورڈنگ میری, ٹائم نہیں ہے کہ میں حدیث پڑھوں اور سمجھاؤں, ورڈنگ میری, امام نے فرمایا اسی طرح سے کہ جیسے میرے بیٹے کی امامت بہت مشکلات میں شروع ہوگی, جب 11th امام نے کہا میرے بعد, تو اس کا مطلب یہ ہوا کہ 12th امام کی امامت کا ویری فرسٹ ڈے, کہا جس طرح سے اس کی امامت کا پہلا دن اتنا مشکل ہے, اسی طرح سے جب اس کے غیبت کا آخری زمانہ آئے گا ایک مرتبہ پھر یہی ماحول ریپیٹ ہو جائے گا. تلک الایام نداولہا بین الناس, قرآن کی آیت, کوئی چیز نئی نئی نہیں ہوتی, ہسٹری ریپیٹس اٹ سیلف. تلک الایام, یہی دن اور رات ہے جنہیں ہم دوبارہ واپس لاتے ہیں. خلاصہ اس پوری گفتگو کا یہ نکلا. وہ لوگ کہیں گے مولانا جو آپ ایک منٹ کا جملہ کہہ رہے ہیں, شروع میں کہہ دیتے یہ 15 منٹ تو ہمارے ویسٹ نہیں ہوتے, 13 منٹ. تو وہ جملہ یہ کہ جس طرح سے امام زمانہ کی غیبت کا اسٹارٹ اتنا مشکل تھا کہ ان کی اپنی ماں کہہ رہی ہے کہ اے خدا موت آ جائے تو بہتر, اسی طرح سے غیبت کا آخری زمانہ مشکل بننے والا. اور یہی دو چیزیں, ایک طرف دنیا کے تمام ظالم ہم پر ظلم و تشدد و فزیکل ٹارچر شروع کریں گے, اور دوسری جانب وہ تو آئی اپنی جگہ امنگ آور سیلس, ایسے ایسے لوگ سامنے آئیں گے. اب اندازہ کیجئے جب غیبت امام شروع, 11th امام کے جسٹ آفٹر, امام زمانہ کے خلاف پہلی بک کس نے لکھی جو 11th امام کا نائب تھا؟ ابو الحسن شلغمانی, جو 11th امام کا نائب تھا اپنے شہر کے اندر, اب بہت ہی زیادہ فیمس بھی تھا کیونکہ اس زمانے میں بک لکھی نہیں جاتی تھی, ریٹن میں لکھنے پڑھنے کا رواج نہیں تھا, خالی جیسے ہی لیکچر ہے اس طرح کے لیکچر ہوتے تھے, تو اس کا بڑا کنٹریبیوشن تھا. پہلی کتاب اس نے امام کے خلاف لکھ دی. آج جو یہ چیزیں سامنے آتی ہیں نا کہ امام زمانہ ہیں کہ نہیں, یہ ڈاؤٹ کریٹ کیے جاتے ہیں, پہلی بار اس آدمی, شیعہ امام کا نائب ہے, یہاں تک کہ امام زمانہ کے جو شروع کے خط ہیں, غالباً یہ شروع کا پہلا یا دوسرا خط ہے, کیا ہے ہمارے شیعوں اس آدمی سے اب ہوشیار رہنا, اب تک یہ ٹھیک تھا آج سے یہ غلط ہو گیا, اس سے پہلے جو اس نے باتیں کہیں وہ سب ٹھیک ہے, آج کے بعد جو کہے گا سب غلط. یہ کچھ میں زیادہ ڈیٹیل میں چلا گیا, لیکن خلاصہ یہ کہ یہ آدمی جو امام زمانہ کے خلاف ڈاؤٹ کریٹ کر رہا, کوئی کافروں میں سے نہیں آیا, کوئی مشرکوں میں سے نہیں آیا, کوئی مخالفوں میں سے نہیں آیا, کوئی دشمنوں میں سے نہیں آیا ہمارے درمیان. اور پہلے اس کا ایک بیک گراؤنڈ ہے, اس نے پہلے سروس دی ہے امامت کو اور اسلام کو, اس کے بعد یہ یوز ہوا دشمن کے ہاتھ میں. دشمن کو ایسے آدمی چاہیے, ایک ان نون قسم کا آدمی آ کے ہمیں نہیں گمراہ کرے گا, ہم پوچھیں گے کہ ہو آر یو, ہمیں گمراہ وہ کرے گا کہ جو پہلے ہمارا ٹرسٹ گین کر چکا, اس کی کچھ سروسز ہیں اسلام کے حوالے سے, کچھ سروسز ہیں امامت کے حوالے سے. تو کہا کہ آخری زمانے میں نرجس خاتون کی دعا کا خلاصہ یہ کہ امام زمانہ کی امامت کا پہلا دن, جو دو بہت بڑے پرابلم تھے جس کی وجہ سے امام کی ماں بھی موت کی دعا مانگ رہی, ظہور سے کچھ پہلے غیبت کے آخر میں بھی سیم یہی کہانی ریپیٹ ہوگی. ایک طرف نکل جائیے, ہر دنیا کے ہر علاقے میں صاحبان ایمان ہر ایک کا ٹارگٹ بن رہے ہیں, اور دوسری جانب بڑی مشکل سے جہاں پہ ہم اپنے آپ کو بچا کے بیٹھے ہیں, وہاں ہمارے درمیان ایسے لوگ پلانٹ کیے جا رہے ہیں جو ہمارے عقیدے کو تباہ کریں گے. اچھا, یہ والی چیز اتنی مشکل ہے کہ اس کا نام ہی رکھا گیا فتنے کا زمانہ, الامان الامان من فتنت الزمان, اور یہی سورہ عنکبوت میں لفظ آیا فتنہ، اور یہی سورہ انفال میں لفظ آیا فتنہ، اور یہی دو آیتیں ہمارے اس عشرے کے کا عنوان ہے، تو یہ باقی اس کی تفصیلات آتی رہیں گی. مگر اس فتنے کے حوالے سے ہمیں ایک میسج بار بار دیا گیا کہ جب لوگوں نے سوال کیا کہ مولا پھر اس کے پروٹیکشن کا طریقہ کیا، کیسے اپنے آپ کو اس فتنے سے بچائیں، امام نے فرمایا فلیل عوام یقلدو، عوام تقلید کریں اور علماء اور مراجع کے دامن کو تھام لیں. اب یہ بہت شارٹ میں کہہ رہا ہوں، کیونکہ یہ سبجیکٹ اتنا اہم ہے آج کل، ہو سکتا ہے کچھ لوگ ذرا فرسٹریٹڈ ہو گئے ہوں کہ ایک ہی سبجیکٹ پہ روزانہ بات ہو رہی، لیکن جو اس کی اہمیت ہے آج کل کے حالات میں، باتیں تو ابھی بہت ساری مجھے کرنا ہیں، کل بھی بہت ساری باتیں آئی تھیں. کیا یہ ہمارے ہاں جو طلاق اور ڈیورس بڑھتی جا رہی ہے یہ بھی ایک فتنہ نہیں ہے؟ کل اس پہ بھی بات ہوئی تھی. لیکن پرابلم یہ ہے کہ آپ 60 منٹ کی سپیچ میں 55 منٹ اور سبجیکٹ پہ بات کریں، لوگ سنیں گے. 5 منٹ مرجعیت پہ بات کی، باہر نکل کے پہلا کمنٹ یہ ہوگا کہ آج سے ساری تقریر انہوں نے غیر معصوم کے حالات پہ بیان کر دی، 2 منٹ لوگ سننے کو تیار نہیں، ایسا ایٹموسفیئر بنا دیا گیا. تو خیر، امام نے فرمایا کہ پھر اپنے آپ کو اس زمانے میں بچانے کا ایک ہی طریقہ علماء اور مجتہدین، اور اس کے حوالے سے ایک اور چھوٹی سی بات بیان کروں جو 4 سال پہلے کے عشرے میں آئی تھی، عشرہ محرم، اور پھر جو میرا سبجیکٹ کل چل رہا تھا اسے آگے بڑھاؤں، اور وہ یہ دوسری بات، وہ یہ کہ انبیاء کے حالات آپ پڑھیں، یہ بہت اہم بحث ہے اصول فقہ کی، بہت ہی اہم بحث ہے. اس کے اوپر تقریباً 6 مہینے میں جا کے کہیں یہ سبجیکٹ مکمل ہوتا ہے اجتہاد کی تعلیم میں، لیکن بہت ہی مختصر مجھے بات کرنا ہے، پھر ٹائم میرے ہاتھ سے نکل رہا ہے بلکہ سلپ ہو رہا ہے. انبیاء کے حالات پڑھیں یا مراجع اور علماء کے؟ مجھے اصل میں تو مراجع کے بارے میں کہنا تھا، لیکن بات سمجھانے کے لیے انبیاء سے اس کو میں ملا رہا ہوں. جب بھی ان کے حالات پڑھیں اور ان کے واقعات پڑھیں، کبھی بھی آپ اسے آج کے فتوے اور آج کے مرجع کے فتوے سے نہیں ملائیے گا. انبیاء کے بارے میں بھی اگر آپ کبھی پڑھیں تو انبیاء کے حالات میں اگر ایک چیز آ گئی کہ جی وہ واجب تھی، یہ مت سمجھئے گا کہ اگر ابراہیم کے زمانے میں واجب تھی تو ہمارے زمانے میں بھی واجب. اللہ کے رسول وہ شریعت لے کے آئے جو ناسخ ہے تمام پرانی شریعتوں کی. اب ان دینا عند اللہ الاسلام، اسلام کے علاوہ کسی اور راستے پر کوئی آدمی ہے کم از کم وہ جنت میں تو انٹر نہیں ہو سکتا. ان دینا عند اللہ الاسلام الیوم اکملت لکم دینکم، یہ بہت اہم میسیجز ہیں ان آیتوں کے. چنانچہ قرآن میں نوح، ابراہیم، موسیٰ، عیسیٰ، سلیمان، داؤد علیہم السلام، یہ تمام انبیاء کے حالات آئیں، مگر اس لیے نہیں آئیں کہ آپ اگر قرآن میں بھی کچھ پڑھیں تو کہیں کہ جب معصوم نبی یہ کام کر رہا ہے تو ٹھیک ہوگا. جناب مریم اونلی لیڈی جنہیں قرآن نے معصومہ کہا، شہزادی کونین کا رتبہ مریم سے بلند ہے، مگر اور آیہ تطہیر کے اندر شہزادی کی عصمت کا ذکر آیا، مگر نام لے کر یا مریم ان اللہ اصطفاکی وطہرکی، نام لے کر جناب مریم کو معصومہ قرار دیا ہے پورے قرآن. جناب مریم کہہ رہی ہے نا کہ آج میں نے روزہ رکھا ہے، کھانے پینے کا نہیں، باتوں کا روزہ، آج میں خاموش رہوں گی. اور آج کسی بھی مرجع کا رسالہ عملیہ اٹھا کے دیکھی اور حدیث کی کتابیں پڑھیے، حدیث چلے، حرام روزوں کے اندر ہے عید کا روزہ حرام، بقرعید کا روزہ حرام، حج پر جانے والے کے لیے ایام تشریق کے روزے حرام، اور خاموشی کا روزہ حرام. حرام روزہ ہے، حرام، گناہ ملے گا اس روزے پر. جو جناب مریم ایک بڑی منت، نظر تو للرحمن، میں نے اللہ سے یہ منت مانی ہے، قرآن ان کو معصومہ کہہ کر ان کی منت کو کوٹ کر کے ان کا روزہ بیان کر رہا ہے، اور آج ہمارے ہاں یہ حرام. ہمارے ہاں سے مطلب پیغمبر کی شریعت میں. تو انبیاء کے حالات و واقعات ایک میسج لیجئے، ایک سبق لیجئے اس سے، कि मरियम के अंदर यह है कि कितना ही तुम्हारे खिलाफ प्रोपेगेंडा किया जाए, अल्लाह के रास्ते को न छोड़ना, मगर जो अमल के एतबार से कोई नमाज, कोई रोजा, कोई अमल है, वो आपको कंफर्म करना कि अल्लाह के रसूल ने उसे एज इट इज रखा है या उसे कैंसिल कर दिया है। उसी तरह से मुश्तहिदीन के वाकया, ये जो एक लोगों में आदत हो गई कि हमने अगर मुकद्दस से अर्दबेली का वाकया पढ़ा और वो तौजी खोल के बैठ गए कि देखिए आयतुल्लाह सिस्तानी तो कहते हैं ये चीज जायज नहीं, मुकद्दस से अर्दबेली खुद मुश्तहिद, मुकद्दस से अर्दबेली खुद मर गए, वो किसी और का फतवा नहीं मानेंगे, वो अपने फतवे के ऊपर अमल करेंगे। तो ये एक तरीकाकार पुराने मराजे के फतवे, आजकल नए मराजे पर तो एतराज हो ही रहे हैं, और ये देखिए ये डबल अटैक हो रहा, नए मराजे पे एतराज होता कि ये बात कहां से निकल के आई, पुराने मराजे तो ये नहीं कहते, और पुराने मराजे पे भी एतराज होता कि शेख मुर्तजा अंसारी ने शेख तूसी की गवाही को क्यों ठुकरा दिया। अगर सिस्तानी तो कहते हैं कि एक रिलायबल आदमी अगर विटनेस बने नजासत और तहारत में, नॉट इन मून साइटिंग, नजासत तहारत में, तो एक रिलायबल आदमी की गवाही भी कबूल, और सैयद मुर्तजा अंसारी शेख तूसी जैसे अजीम मर्जे जो फाउंडर हैं नजफ के हौजाए इल्मिया के, जिनके सारे दुश्मनों ने बहुत उनके भी मुखालिफ थे, एक रात को सिमिलर ख्वाब देखा कि मौला अली की बारगाह है, तमाम उलमा एक एक करके सलाम करने आ रहे हैं और मौला के सामने शेख तूसी की किताब अन्नहाया रखी है, उठा उठा के हर एक से कह रहे हैं इसको पढ़ो और इस पर अमल करो। तब शेख तूसी का एहतराम और रिस्पेक्ट, ये सब उनके मुखालिफ थे मगर मुनाफिक नहीं थे, कुछ समझ रहे थे कि शेख तूसी कुछ ज्यादा इश्तेहाद कर रहे हैं, मौला का इंस्ट्रक्शन एक के पास आता खाब तो वो शायद कंफ्यूज होता, सबने देखा। तो शेख है तूसी जैसा आदमी कह दे कि मैंने देखा है ये चीज नजीस है, मेरे सामने कुत्ता पेशाब करके गया, और सैयद मुर्तजा कहें कि मेरा फतवा ये है कि नजासत तहारत में भी मून साइटिंग वाला मसला चलेगा, दो आदिल आदमी होना चाहिए, तुम एक हो। अब कहें कि आगे सिस्तानी तो फरमाते हैं कि एक वो भी आदिल जरूरी नहीं है, खाली सेका भी चल जाएगा, रिलायबल, इतना पता हो कि झूठ नहीं बोल रहा, चाहे दाढ़ी भी मुनवाता हो, उसके घर की औरत भी बेपर्दा हो, लेकिन है बहुत सारे ऐसे लोग बेपर्दा औरत है लेकिन बाकी तमाम चीजों में पूरा शरीयत को फॉलो कर रही। तो अब यह आगे सिस्तानी का फतवा सैयद मुर्तजा पे नहीं चलेगा, सैयद मुर्तजा का फतवा आयतुल्लाह सिस्तानी के लिए मकाम अमल में बिल्कुल बेकार, इल्मी बहस में तो बहुत अहम है। तो अब दोनों तरफ से एतराज होते, नए मर्जे की किताब खोल के पुराने तमाम मराजे उनको क्रिटिसाइज किया जाता, पुराने मराजे के फतवे कोट करके नए मराजे पर एतराज किया जाता। अब जैसे आज बैंकिंग का सिस्टम और सूद कितना आसान है, सूद के हवाले से जो लेटेस्ट फतवे हैं मरहूम आयतुल्लाह खुई और आयतुल्लाह सीसन, उससे यह कहना कि महाराजे ने सूद को हलाल कर दिया, खैर यह तो एक अलग बात होगी। तो हमेशा जिस मुश्तहिद का वाकया है उसका फतवा मालूम करें और फिर यह देखें कि उसने अपने फतवे के हिसाब से अगर अमल किया है तो बिल्कुल ठीक। ऐसे ऐसे वाकयात के मैंने तो एक बहुत जल्दी इसलिए एक वाकया इशारा किया कि यह बच्चे बच्चे को मालूम है शेख तूसी और सैयद मुर्तजा का वाकया, और ये दोनों क्या टावरिंग पर्सनालिटीज और इश्तेहाद की तारीख में क्या इनकी हैसियत और अहमियत, ये दो चीजें इसलिए भी मैं रिमाइंड करा रहा हूं कि अब जो हमारी मजालिस आगे बढ़ेंगे उलमा और मुश्तहिदीन के कई वाकयात आएंगे, और आप हजरात अगर पहले से इस चीज से वाकिफ ना हो, या वाकिफ मैं गलत कह गया, अगर ये रिमाइंडर आपको ना दिया जाए तो आप कंफ्यूज हो सकते हैं, लेकिन चंद फतवे ऐसे हैं तारीख शियत जिसमें कोई इख्तिलाफ नहीं, और उनमें से एक वो है जो हमारी कल की मजलिस का सब्जेक्ट था, दुआ। दुआ क्यों कबूल नहीं होती, मैंने कहा कि ये खुद अपनी जगह एक बहुत बड़ा सब्जेक्ट है, मैं इसकी जानिब नहीं जा रहा हूं, वरना पूरा अशरा जो है वो सिर्फ इतनी सी बात के दुआ कबूल क्यों नहीं, पूरा एक अशरा भी इसके लिए नॉट एनफ। اب آئیے پہلے وہ واقعہ مکمل کروں، پھر وہ مشہور حدیث آپ کو یاد دلاؤں، جس کی پہلی چیز تو ہر ایک کو یاد ہے مگر دوسری اور تیسری چیز بھی یاد کرنا. بہت مشہور حدیث، ہر رم اللہ ریح الجنت علی ثلاثہ، تین گناہگار ایسے اللہ نے جنت کی خوشبو بھی ان کے اوپر حرام کی. ایک تو جنت ہے، ابھی جنت کی خوشبو ہے جو 70,000 مائل تک پھیلتی ہے، یعنی جو آدمی جنت میں نہیں ہے 70,000 مائل دور بیٹھا ہوا جنت کی خوشبو وہ بھی سونگے گا. مگر تین ایسے گناہگار جو جنت سے اتنا دور ہوں گے، اتنا دور ہوں گے کہ جنت تو جنت، ہر رم اللہ اللہ نے حرام کر دیا ہے ریح الجنہ جنت کی اسمیل یا خوشبو یا پرفیوم علی ثلاثہ، تین گناہگاروں پر. تو ہر ایک کو پہلا معلوم ہے، دوسرا بھی کافی حد تک پتا، تیسرا عاقل والدین. اب عاقل والدین کے اوپر اللہ نے جنت کی خوشبو حرام کر دی، جو والدین کا آنکھ وقات رحم اور جو رشتہ داری کو کاٹ کے بیٹھ جاتا، جس امام معصوم کی امامت میں یہ اہل بیت کا قافلہ شام میں داخل ہوا، ماہ سفر کی یہ تاریخیں، اہل بیت کی شام میں انٹری اور پھر قید خانے میں، تو جس امام کی قیادت میں یہ قافلہ داخل ہوا، وہ اپنے بیٹے سے کہتا ہے نا، یا بنیا، یعنی پانچویں امام سے، اے میرے بیٹے، پانچ ایسے آدمی ہیں کہ ان کے قریب بھی نہ جانا، ان سے دوستی بھی نہ کرنا، ان کے ساتھ کبھی سفر بھی اختیار نہ کرنا، اور ان میں سے ایک ہے قاطع رحم. اور ریزن بتایا کہ میں نے قرآن میں تین جگہ اس پر اللہ کی لعنت دیکھی ہے، ایسے کے قریب بھی جانے کی ضرورت نہیں ہے. تو یہ دو چیزیں، اور اس کے بعد تیسری چیز، صادق آل محمد امام جعفر صادق علیہ السلام ارشاد فرما رہے ہیں، بنی اسرائیل بادشاہ، اس زمانے میں دنیا کی پاپولیشن بہت کم تھی، تو باقاعدہ شاید اس کا نام بھی ڈیموگرافی ہے کہ جس کے اندر یہ بحث کی جاتی ہے کہ آپ پاپولیشن کیا، 20 سال بعد کیا ہوگی، 5,000 سال پہلے کیا تھی، تو خیر پاپولیشن بہت کم. یہ تو بنی اسرائیل کا واقعہ، 1400 سال پہلے مدینہ شہر کتنا تھا، جتنی آج مسجد، مدینہ کی مسجد جو ہے پورا شہر ٹوٹل اس مسجد کے اندر آ گیا، حتی مارکیٹ، ہوٹل، لوگوں کے باغ، چھوٹے چھوٹے قبرستان. خیر، تو یہ 1400 سال پہلے مدینہ اتنا چھوٹا، آج ہم جاتے ہیں یہ مسجد ہمیں کچھ لگتی ہی نہیں ہے، لیکن پورا مدینہ تو 5,000-10,000 سال پہلے بنی اسرائیل، بہت ہی ایک پوائز فیملی تھی، شوہر اور بیوی، اور یہ عورت بہت ہی زیادہ خوبصورت تھی. لیکن بہرحال حجاب تو ہر نبی کی امت میں رہا. اس آدمی کا بڑا بھائی جج تھا یا قاضی تھا، اس زمانے کے اندر آبادی اتنی کم تھی، ایک بادشاہ کے لیے ایک ہی سٹی ہوتا تھا اور ایک سٹی کے لیے ایک ہی جج انف ہوتا تھا. تو یہ ایک جج تھا اس قوم کا، ایک دن آیا اپنے بھائی کے گھر میں اور اس کی نگاہ ایکسیڈنٹلی اپنی بھابھی پہ پڑ گئی، ان بھائی کی بیوی. وہ جو ایک بہت مشہور واقعہ میں پڑھتا ہوں آغا اصفہانی کا، جو زمانے کا امام جس کی نماز جنازہ پہ آیا، اس میں بھی یہی ایک جملہ ہے نا کہ بھابھی پہ نگاہ پڑ گئی، اور امام نے بھی وہاں پہ ریزن یہی بتایا. اب اندازہ کریں اس بات سے کہ بھائی کی بیوی اور بڑا بھائی، شادی بھی ہوئی، زندگی بھی گزار رہے، اب تک نہ دیکھ پایا تھا اپنی بھاوج کو، اس لیے کہ جو اسلام میں ایک نظام ہے، ہو سکتا ہے کہ آج اتنا اسٹرکٹ نہ ہو، بات میں کر رہا ہوں نا پرانے انبیاء کے زمانے، بہت ہی خوبصورت. وہ جو کل شیطان نے اپنا بزنس سیکرٹ بتایا کہ نامحرم مرد اور عورت قرآن پڑھنے بھی جمع ہو، گھر میں انٹر ہوا ایک دم نگاہ پڑ گئی، اس نے اب تک اپنے آپ کو بہت بچایا تھا عورت نے، بس دل میں برا خیال آ گیا اور شیطان کو موقع مل گیا اور اب بس یہی خواہش کے کسی طرح سے مجھے فعل حرام کا موقع مل گیا، غالباً انگریزی میں ایڈلٹری کہتے ہیں، لیکن کیسے؟ بھائی بھی ابھی موجود ہے جو عورت کے لیے ایک بہت بڑا پروٹیکٹر اسلام نے رکھا. یہ تو آج کل کے لوگ ہوتے ہیں کہ اپنے دوستوں کا لے جا کے انٹروڈکشن کراتے ہیں، لیکن بات کو پھیلاؤں گا نہیں ورنہ تو ایک واقعہ پورے عشرے میں مکمل نہیں ہوگا. خلاصہ یہ ہے کہ اس نے سوچا کیا کرے، کس طرح سے پہلے تو اس بھائی کو یہاں سے ہٹاؤ، بادشاہ وقت کو کسی دوسرے ملک میں ایک میسج بھجوانے کے لیے بہت ہی زیادہ ٹرسٹ ورتھی آدمی کی ضرورت پڑ، بہت ہی امپورٹنٹ میسج تھا، شاید ساتھ میں کچھ امانت بھی تھی. قاضی کو بلایا اور کہا کہ آپ کی جو پبلک ڈیلنگ، جج ہیں آپ ہر وقت، میری قوم میں بتائیے کہ اتنا امین آدمی، اتنا ٹرسٹ ورتھی کون کہ میں اتنے امپورٹنٹ مشن پہ اس کو بھیجوں. قاضی نے کہا یہ تو بہترین موقع، پرانے زمانے کی ٹریولنگ میں تو 6-6 مہینے لگتے تھے، 4 مہینے سے زیادہ کی ٹریولنگ جو پرانے مراجع کے فتوے میں حرام تھی، تو اس کا ایک ریزن یہ بھی ہے کہ شوہر بیوی کا یہ لمبا سیپریشن گناہ کا راستہ کھولتا. خیر تو اس نے سوچا یہ اچھا موقع، اور بھائی اس کا پوائز بھی ہے، بادشاہ سے کہا کہ میرا چھوٹا بھائی اور وہ انتہائی ٹرسٹ ورتھی اور اس کام کے لیے سب سے فٹ. بات تو بہت لمبی ہو جائے گی. بادشاہ نے کہا تمہارا بھائی، اس سے بہتر کون آدمی ہوگا؟ بھائی کے پاس پہنچا کہ بادشاہ نے تمہیں اس کام کے لیے بھیجا. بیوی نے اس کو روکا، کہا کہ تمہیں پتا ہے کہ ہم کتنے حجاب کے ساتھ ہیں، تم چلے جاؤ گے ہمارا گزارا کیسے ہوگا؟ اور یہ کوئی 2 دن 4 دن 5 دن کی ٹریولنگ نہیں ہے، مہینوں لگیں گے. اچھا وہ بھائی یعنی اس عورت کا شوہر بھی ہیزیٹیٹ کر رہا. بڑے بھائی نے کہا پرواہ نہ کرو، میں تو ہوں نا، یہ تو میری بیٹی کی مانند ہے، میں آ کے اس کا خیال کروں گا. یہ جو کنسپٹ ہے نا، یہ ہماری بہن کی طرح ہے، وہ ہماری بیٹی کی طرح ہے، وہ ہماری ماں کی طرح ہے، ساری خرابیاں یہاں سے پیدا ہوتی ہیں. جو رشتے اللہ نے بنائے ہیں صرف وہی رشتے ہیں، اللہ کے بنائے ہوئے رشتے کو تو کاٹ رہے ہیں قطع رحمی کر کے، اور اپنے ایسے ایسے رشتے بنا رہے ہیں کہ جو شیطان کو انٹری کا موقع دیتے ہیں. ارے گھبراؤ نہیں، میں موجود ہوں، بڑا بھائی تمہارا. بڑے بھائی کا ایک احترام ہوتا ہے ہندو کلچر میں اتنا کہ باپ کی طرح مانا جاتا ہے. تو کہاں چلے جاؤ، دیکھو ایسا چانس نہیں ملے گا، بادشاہ تم سے بڑا خوش ہو جائے گا، آگے تمہارے لیے یہ آسانیاں. بہت زیادہ فورس کر کے اس کو بھیجوا دی. اب بات ذرا جلدی اس کی جو پنچ لائن ہے واقعے کی، وہ اصل میں آپ کے سامنے پیش کرنا، شاید اسی پہ آج مجھے مسائل پڑھنا پڑے، پھر جو اس کا اصل یہ واقعہ میں پڑھ کیوں رہا ہوں وہ ریزن کل آئے گا. خیر چلا گیا وہ، اور یہ جو قاضی جج جس نے خاص اپنے انٹرسٹ کی وجہ سے اس کو بھیجوایا، پھر موقع سے فائدہ اٹھائے، گھر میں بیٹھنے والی عورت، اکیلی عورت، وہ گیا اور جانے کے بعد کہا دیکھو یہ میری خواہش ہے، اسے پورا کرنا ہوگا. وہ مومنہ تو تڑپ اٹھی، جس نے کبھی اپنا بال تک نہیں کھولا اپنے شوہر کے بھائی یعنی جیٹ کے آگے، اور ایسی اس سے ڈیمانڈ کی جا رہی، یقین بھی نہ آیا. اور غصے کے عالم میں کہا نکل جا میرے گھر سے، میں خود اپنے معاملات کو دیکھوں. قاضی کہتا ہے تجھے پتا ہے کہ میرا کیا اسٹیٹس اور پوزیشن، اگر تم نے میری بات نہیں مانی تو میں ایک جھوٹا کیس تمہارے خلاف بنا کے تمہیں اسٹوننگ کی سزا دلواؤں گا. یہ کہوں گا بادشاہ سے کہ میرے پاس فٹنس آئے ہیں کہ شوہر کے ایبسنس میں اس عورت نے فعل حرام کیا. یعنی پہلے جھوٹا الزام لگایا جاتا تھا شوہر کے ایبسنس میں، اب تو شوہر کی پریزنس میں سب کچھ ہو جاتا ہے، لیکن یہ بات کا اسٹیج. مومنہ کہا کہ کچھ بھی کرو، یہ اتنا بڑا گناہ میں برداشت ہی نہیں کر سکتی. وہ اس نے اپنی بات کے حساب سے گیا بادشاہ کے پاس اور کہا کہ جس آدمی پہ میں نے اتنا ٹرسٹ کیا، چھوٹا بھائی، وہ تو ٹھیک، اس کی بیوی. ارے بھائی گیا اور یہ گناہوں میں انوالو ہو گئی. جو کل میں کہہ رہا تھا کہ کوئی آربیٹریٹر جب بنتا ہے نا، تو بہت بڑی اس کے اوپر ایک ذمہ داری بھی ہے اور اس کا ثواب بھی سب سے زیادہ. جتنا بڑا کام کریں گے اتنا بڑا ریوارڈ ملے گا. اذلنی فی ظل عرشے کا یوم لا ظل الا ظل. لیکن یہ باتیں اب آج نہیں آ رہی ہیں کیونکہ ٹائم بالکل نکلا جا رہا. بادشاہ نے کہا تم جج ہو, کیا فیصلہ ہے؟ کہا بس میرے نزدیک یہ چیز پروف. ٹھیک, سزا دو. اس نے باقاعدہ شہر کے باہر جو زمانے کا طریقہ تھا, اپنی بھابھی کو اپنی بھاوت کو بلایا, لوگوں کو بلایا, کہا اس نے یہ گناہ کیا ہے, چنانچہ اس کو اسٹوننگ کرو. اتنے پتھر مارے کہ مومنہ تقریباً مر کے گر گئی, اور ہر ایک نے دیکھا یقین ہو گیا مر گیا. لوگ آ گئے, رات ہوئی, تھوڑا سا اسے ہوش آیا, پتھروں کو ہٹایا, بہت زیادہ زخمی ہے لیکن زندہ. چنانچہ وہ آگے چلی, رات کا اندھیرا, پرانا زمانہ, اتنی پاپولیشن نہیں, جگہ جگہ جنگل اور ڈیزرٹ, اور اس اندھیرے میں اسے ایک راہب کی عبادت گاہ نظر آئی. راہب لوگ جنگل ہی میں اپنی عبادت گاہ بناتے ہیں, انگریزی میں غالباً ان کو مونک کہتے ہیں, اور ان کی عبادت گاہ کا نام شاید مونسٹری ہے. خیر میری انگریزی پہ نہ جائیے. راہب کی عبادت گاہ نظر آئی, دروازے پہ نوک کیا, رات کا وقت ہے, زخموں سے چور ہے, بے ہوش ہو کے گر پڑی. اس نے آگے دروازہ کھولا, بوڑھا آدمی, تو دیکھا کہ ایک زخمی عورت گھر کے دروازے پہ گری ہوئی. اسے اٹھا کے اندر لایا گیا, ہوش آیا, پوچھا کیا بات ہے؟ کہا کہ میں ایسی مظلوم ہوں کہ جس پر میرا بھروسہ تھا کہ یہ مجھے پروٹیکٹ کرے گا, اسی نے فعل حرام کی ڈیمانڈ کی اور پھر یہ سزا دلوائی. مت گھبراؤ, میں اللہ کی عبادت کر رہا ہوں اور حکم خدا ہے کہ مظلوم کا ساتھ دو, تم یہیں پہ رہو ایک کونے میں. اور پھر اس کا ایک چھوٹا بچہ تھا, کہا کہ بہترین عورت سے زیادہ بچے کو اور کون ٹیک کیئر کر سکتا, یہ بچہ تیرے حوالے. اب وہ راہب تو بہت بڈھا آدمی ہے, 200 سال 300 سال کی عمر ہوتی. اب آپ پوچھیں گے 200 سال کے بڈھے آدمی کا بچہ اتنا چھوٹا کیوں ہے؟ راہب راہب بنیے تو آپ کو پتا چلے گا. تو خلاصہ یہ ہے کہ بچہ, لیکن کام کاج کے لیے غلام بھی ہے وہاں, وہ تو جوان آدمی کو ہی کام کرنے کے لیے رکھا جاتا ہے, بڈھے کو تو نہیں. اس نے دیکھا یہ عورت اتنی خوبصورت. یہ پورے واقعے میں بار بار یہ جملہ آ رہا ہے, میرے پاس ٹائم نہیں ہے کہ میں بار بار ریپیٹ کروں, وہی بات وہی سٹوری ریپیٹ ہو. وہ جو شیطان کل کہہ رہا ہے کہ نامحرم مرد اور عورت ایک جگہ پہ اکیلے نہیں ہونے چاہیے, ہاں اگر کوئی تیسرا آدمی بھی آ گیا تو کافی حد تک شیطان کا مسئلہ, شیطان کا راستہ بند ہو جاتا. اب یہاں بھی وہی بات, اب یہ عورت کے پاس تو چوائس نہیں ہے, تو زخمی مظلومہ بنا کے لیے آئی ہے, راہب عبادت کرنے والا, اسے سوچنا چاہیے. عبادت وداؤٹ نالج بہت پرابلم لاتی ہے, یہ ہمارا سبجیکٹ ہے اس عشرے میں, دو مجلسیں اس پر ہوں گی. عبادت وداؤٹ نالج, تقوی وداؤٹ نالج. غلام نگہ, دیکھو اگر میری بات پوری نہیں کی تو میں تمہیں اس سے بھی زیادہ سخت سزا دلواؤں گا. کہا کہ جب میں نے اپنے شوہر کے بھائی کی بات نہ مانی تو تم کون ہو؟ اللہ کا حکم ہے, میں کسی کی بات اللہ کے حکم کے سامنے قبول نہیں کروں. جب یہ سو رہی تھی رات کو, اس بچے کی گردن کاٹی اور سیدھا جا کے راہب کو بتایا کہ آپ نے جسے اپنے بچے کے ٹیک کیئر کے لیے رکھا وہ تو ایسی ظالم نکلی کہ آپ کے بچے کو قتل کر دیا. راہب بھاگا بھاگا آیا, یہ واقعا دیکھا کہ میرا بچہ مرا ہوا. یہ بہت ایموشنل موقع ہوتا, بڑھاپے کا بیٹا, سب سے چھوٹا بیٹا, اور وہ اس طرح مر گیا. لیکن چونکہ خوف خدا ذرا سا تھا اس کے پاس, کہا کہ میں نے احسان کیا اور تو نے یہ. کہا میری بات تو سنو, کہ کوئی بات نہیں سننا. دیکھیں یہ وہ جگہ ہے کہ جہاں آربیٹیٹرز کے لیے اسلام کوئی ڈیوٹی عائد کرتا. بھائی کیا بات کیا دیکھ سنے, ریڈ ہینڈڈ جسے کہتے ہیں, بیٹے کا لاشا پڑا ہوا ہے, تیرے ہاتھ پہ خون لگا ہوا ہے, تلوار تیرے پہلو میں, نکل جا یہاں سے. اور تو نے اتنی بہرحال خدمت کی ہے, یہ 4-6 مہینے اس میں گزرے, 20 دینار اس کو دیے اور کہا نکل. پھر ایک بار وہ نکل کے چلی. اب جو چلی تو ایک گاؤں میں پہنچی, دیکھا ایک آدمی کو پھانسی تو نہیں دی گئی, ایک درخت پہ ہینگ کیا گیا اور بہت مارا گیا. گھبرا کے پوچھا یہ کون ہے کیا ہے؟ پتا چلا اس گاؤں کا یہ قانون کہ اگر کوئی قرضہ لے اور ٹائم پہ واپس نہ کرے تو اس وقت تک اسے درخت پہ ہینگ کرتے ہیں, اور روزانہ آ کے ہر آدمی اس کو مارتا ہے جب تک کہ وہ قرضہ واپس نہ کرے. ये उस गांव का कानून था, यहां का होता तो हमारी आधी कम्युनिटी से लटकी नजर आती। खैर, खुलासा ये कि इसने कहा कि क्या 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 कर्जा का 20 दीनार। ये 20 दीनार जिसपे आज भी इस्लाम में जकात 20 दीनार से स्टार्ट होती, कम से कम आपके पास 20 दीनार हो तो जकात है, अगर 19 भी है तो जकात नहीं। हाँ, खुमुस है, खुमुस तो एक पेनी पर भी है, तो अब जकात। तो कहा कि 20 दीनार, ये एग्जैक्ट वो अमाउंट जो इसको दिया था उसने कि जाके इससे अपनी जिंदगी गुजारो। उस मॉन्क ने, राहिब, कहा कि नहीं, एक इंसान की जान ज्यादा अहम, चुनाचे उसने पेमेंट करके उसको छोड़वा ली। और उसने कहा कि आपने मुझ पर इतना बड़ा एहसान किया, मैं यहां का रहने वाला हूं, मेरी सारी फैमिली यहां पे है, मेरे सारे फ्रेंड्स यहां पे हैं, कोई मेरी हेल्प के लिए नहीं आया, और आप बिल्कुल नई अजनबी, जान न पहचान, टोटल स्ट्रेंजर, आपने ऐसी हेल्प की, अब तो मैं सारी जिंदगी आपकी खिदमत करूंगा, जहां आप जाएंगी मैं आपके साथ जाऊंगा। ये चले, पहुंच गए समंदर के किनारे। ईस्ट अफ्रीका में स्टीमर के जरिए लोग बहुत आते जाते थे, मैंने भी अपने बचपने में मुंबासा से बंबई, बंबई से मुंबासा, सारी ट्रेवलिंग स्टीमर में की। खैर, तो खुलासा यह है कि स्टीमर खड़े थे, दो दो बड़े जहाज थे, एक के अंदर गोल्ड और डायमंड्स, साउथ अफ्रीका से आ रहा होगा, तो खैर एक में गोल्ड और डायमंड पूरा जहाज, और दूसरा खाली था, और बहुत सारे वहां पे बिजनेसमैन खड़े थे। तो अब इस आदमी ने कहा कि आप बैठ जाइए, ये दरख्त है इसके नीचे बैठ जाइए, मैं जाके पूछता हूं, शायद ये हमको ले जाए। वहां गए, कहा क्या क्या माजरा, कहा कि हमारा बिजनेस है ये डायमंड और गोल्ड है, हमें एक दूसरे पे ट्रस्ट नहीं है, तो हमने ये तय किया कि सारा सामान एक जहाज में होगा, बाकी सारे पैसेंजर दूसरे में होंगे, किसी को वहां पे नहीं बिठा रहे, ये हम पैसेंजर। अब जब ट्रस्ट नहीं होता है तो यही तमाशे होते हैं, लेकिन अब वक्त मेरे हाथ से निकला जा रहा है, बहुत तेजी से बात को इख्तिताम तक ले जाऊं। उसने कहा कि भाई ये गोल्ड, ये डायमंड, इससे भी ज्यादा कीमती चीज मेरे पास है, खरीदोगे? उनका इससे ज्यादा क्या कीमती है? का एक ऐसी स्लेव गर्ल या एक कनीज मेरे पास है, इतनी खूबसूरत, तुम्हारी सारी दौलत कम है। अब जब खूबसूरती की बात करें तो हर मर्द के दिल में लालच आ जाता है, अगर मर्द है तो खैर, ये आदमी कह रहा, मैं नहीं कह रहा हूं। तो खैर, कहा कि अच्छा चलो हम देखेंगे। दो या तीन आदमी गए वापिस आके, उन्होंने कहा वाकई भाइयों, हमारी तो जिंदगी गुजरी ट्रेवलिंग में, दुनिया भर के हर इलाके में जाके हर जगह की औरतें देखते हैं, ऐसी खूबसूरत औरत मैंने कोई नहीं देखी। ये जो इमाम ने फरमाया कि तुम्हारी बीवी अगर अल्लाह की इताअत और इबादत करती है तो इतनी खूबसूरत होगी कि जन्नत की हूरें उसके सामने शर्माएंगी और अपने आप को छुपाएंगी। आप कहेंगे यहां तो ऐसा नहीं लगता, लेकिन जन्नत की बात हो रही है, वाकई एक नूर होता है इबादत का। इन्होंने कहा कि वाकई हम सारी दुनिया घूम के आए, चलो हम ये कनीज खरीदते, क्या रकम? उसने कहा 20 दीनार। 20 दीनार में बेच दिया, कहा देखो अब मैं जा रहा हूं, वो तुम्हारी मिल्कियत का पोजीशन ले लेना, वो वहां बैठी हुई। और ये कह के चला। अब जब जहाज चलने लगे, लोग गए, कहा कि चलो हमारे जहाज पे बैठो। भाई क्यों बैठे? कहा हमने तुम्हें खरीदा। किससे खरीदा? मैं तो खुद आजाद औरत हूं। कहा वो जो तुम्हारा आका था 20 दीनार में बेच के गया, कहा वो झूठ बोल रहा था, मैंने उसे रिहा कराया। कहा हम नहीं जानते, हमने पैसे दिए, जबरदस्ती उसको उठाया। लेकिन अब वहां प्रॉब्लम, क्या एक जहाज पे सारे मर्द, एक अकेली औरत, कहीं तो रोजाना झगड़ा हुआ करेगा। ये तो बाद में हम तय करेंगे किसका हक है, अभी तो इसको सामान वाले जहाज में बिठा दो। ये सारी चीजें अगर मेरे पास टाइम होता तो मैं बहुत ही स्पाइसी अंदाज में आपको सुनाता, लेकिन टाइम कहां है। खुलासा ये है कि इसको वहां बिठाओ। और अब ये चले, रास्ते में पहुंचे, तूफान आ गया, फ्लड आ गया, स्टॉर्म आ गया, एक जहाज डूब गया, एक बच गया। अब आप समझ ही गए होंगे, पैसेंजर शिप डूब गया और जिसपे सारा सामान था वो बच गया, और ये जहाज एक आईलैंड के करीब पहुंचे। अब ये औरत उतरी, जहाज वहां पे रुक गया, पानी में फंस गया है, ये कही रुक गया, फंस गया, ये उतरी, देखा बहुत ही खूबसूरत आईलैंड, यहां पानी भी है फ्रेश और फ्रूट्स भी है। औरत ने कहा इससे अच्छी जगह क्या होगी जिंदगी गुजारने की, वो वहीं उसने अपना स्टे किया और इबादत खुदा। उधर वो जो बादशाह, उसके इलाके में एक अजाब खुदा आने लगा, जो हर नबी की कौम पे जब अजाब आता तो साइंस ऑफ अजाब पहले आते हैं, अचानक अजाब कभी नहीं आता, पहले साइंस आते हैं। अब वो लोग वो सारे के सारे मुसलमान थे, यानी उस जमाने के नबी को मानते थे। ये मंजर देखा तो घबरा गए। नबी वक्त से कहा कि या नबी खुदा, हमने तो अल्लाह की कोई ऐसी नाफरमानी भी नहीं की जैसे नूह की कौम ने, शुएब की कौम ने, साले की कौम ने की, हम पर यह अजाब क्यों आ रहा? अल्लाह की तरफ से हुक्म आया, कहा कि तुम में कुछ ऐसे गुनाहगार, जब उनका गुनाह माफ होगा तो यह अजाब खत्म होगा, वरना सारी कौम खत्म हो जाएगी। गुनाह कैसे माफ हो? कहा कि एक आईलैंड पर मेरी एक इंतहाई मुत्तकी और परहेजगार, जिसका स्टेटस बहुत हाई है मेरे पास, वो कनीज मेरी रहती, उसके पास जाके हर आदमी वो जो एक क्रिश्चियनिटी में है कन्फेशन या इकरार, अपना गुनाह बताए, जिसे वो माफ करेगी उसे मैं माफ करूंगा। सब लोग जाए। अब ये सारी कौम चली, वक्त गुजर गया, इसने और इबादत की, इसका इजाब और सख्त हो गया, चुनाचे कोई भी इसको ना पहचान सका। ये कौम पहुंची, सबसे पहले बादशाह आगे गए और कहने लगा कि मैं बादशाह हूं, मेरा काम यह है कि हर चीज जब प्रूफ हो जाए इसके बाद ऑर्डर करूं, लेकिन एक बार मेरे जज ने आकर एक औरत के बारे में ये कहा कि उसने एडल्ट्री का गुनाह किया है, मैं सजा दे रहा हूं, मैंने उस सजा को इंडोर्स कर दिया, ना कोई तहकीक की, ना ये पूछा कि विटनेस कौन से थे, ना ये पूछा कि केस कहां चला, उसने कहा इतना ट्रस्ट कर लिया, ब्लाइंड ट्रस्ट, हम मर्जे पे करने को तैयार नहीं। वो बादशाह कह रहा मैंने इस पे किया, अब मुझे ये रियलाइज हो रहा है कि ये गलती थी। औरत ने कहा कि ये गलती थी लेकिन मैं माफ करती हूं, एक कोने में बैठ गया। जज आगे बढ़ा, कहने लगा कि मेरा छोटा भाई, उसकी वाइफ बहुत ही खूबसूरत, मेरे दिल में बुरा ख्याल आया, चुनाचे मैंने ये किया वो किया, आखिर उसको डेथ पनिशमेंट सुना दी, स्टोनिंग करा के मार के मैं आ गया। अब मुझे एहसास हो रहा है कि मैंने कितने सारे गुनाह किए, भाई की बीवी पे बुरी निगाह डाली, एक मोमिना को गलत सजा सुनाई, वो सारे गुनाह। उसने कहा कि मैंने 13 गुनाह भी माफ किया लेकिन इधर बैठ गया। फिर इस औरत का वो शौहर आया, अब वो भी नहीं पहचान पा रहा है क्योंकि हिजाब भी है, थोड़ा टाइम भी गुजरा, थोड़ा इस औरत तकवा परहेजगारी चेंज हो गई। वो आया और कहा कि मुझे सिर्फ एक ख्याल आ रहा कि मैंने अपनी बीवी का हक अदा नहीं किया, मैं ट्रेवलिंग पे जा रहा था जो मेरे लिए जरूरी नहीं थी, पर मेरे दिल में ये ख्याल आया कि बादशाह कह रहा है मुझे एक बड़ा स्टेटस मिलेगा, एक बड़ी अमाउंट मिलेगी, मेरी मोमिना बीवी रोकती रही, मैंने उसकी बात नहीं सुनी, वापिस आके मैंने सुना कि उसने ये गुनाह किया, लेकिन एक गिल्टी मुझे फील हो रही है कि शायद मैंने बीवी का हक अदा नहीं किया, अगर ये मेरा गुनाह है तो मैं तुझसे माफी चाहता हूं क्योंकि अल्लाह की कंडीशन ये। औरत ने कहा कि मैंने इसे माफ भी किया और तू अभी सुन रहा था तुझसे पहले जज ने क्या कहा, अब बता के तेरी बीवी वाकान उसकी गलती थी या खुद ही अपनी जबान से इकरार कर रहा है कि मैंने झूठा केस बनाया। शौहर ने कहा कि मैं अपनी गलती मानता हूं, कहा माफ किया, बैठ गया। फिर वो मौंक आया राहिब, कहने लगा कि कैसी मजलूमा जख्मी औरत मेरे घर के दरवाजे के सामने गुजरी और इतना अरसा मेरे पास रही और मैंने उसको देखा कि वो कितनी ज्यादा मुत्तकी और परहेजगार, मगर गुलाम ने आके ये कहा कि उसने मेरे बेटे को कत्ल कर दिया। वो चीखती रही कि मेरी बात तो सुनो, मैंने वन साइडेड बात सुनी गुलाम की और कोई तवज्जो न दी और उसे अपने घर से निकाल दिया। अब मुझे रियलाइज हो रहा है कि ये मेरी गलती, इतना बड़ा डिसीजन लेने से पहले मुझे थोड़ी सी खुद भी इन्वेस्टिगेशन करना चाहिए थी और उस औरत से भी सुनना चाहिए, मैं इबादत करने वाला अल्लाह की, और इतना मैंने रियलाइज नहीं किया कि रात के अंधेरे में एक औरत को अकेले घर से निकाल रहा हूं। कहा कि ये औरत ने कहा ये तेरी गलती गुनाह, मगर माफ किया मैंने और जाके यहां बैठ गया। अब इमाम फरमाते हैं, और इससे मुझे बात आगे बढ़ाना थी लेकिन अब वो बात कल आगे बढ़ेगी, एटलीस्ट रिवायत आज मुकम्मल हो गई। इमाम फरमाते हैं सबसे आखिर में वो आदमी आया जिसके ऊपर कर्जा था, उसे पनिश किया गया था, उसकी हालत देखकर इसको इतना रहम आया कि इसने जो कुछ इसके पास टोटल अमाउंट था वो उसको दे के उसको रिहा कराया। वो आगे आए और आगे आने के बाद कहा कि एक औरत मेरे ऊपर इतना बड़ा एहसान किया जो मेरे वालिदैन, भाई बहन, रिश्तेदार, फ्रेंड कोई नहीं कर रहा था, लेकिन मैंने उसके साथ इतना बुरा सुलूक किया कि कुछ ताजिर लोग थे उनके हाथ उससे सेल कर दिए। अब मुझे रियलाइज हो रहा है कि ये मेरी गलती और मैं माफी मांगने आया हूं। औरत ने उस वक्त कहा कि तुझे माफ नहीं किया जाएगा। बादशाह ने गलती की माफ। जज ने एक बेगुनाह औरत को डेथ पेनल्टी सुना दी और अमल कराया, ये माफ। शौहर ने अपनी बीवी का हक अदा न किया, ये माफ। मौक ने तोहमत और एलिगेशन पर आंखें बंद करके यकीन किया, ये माफ। मगर तेरी गलती माफ नहीं है, तुझे इसकी पनिशमेंट बर्दाश्त करना पड़ेगी और तू अपनी कौम में नहीं जा सकता। वो घबरा के कहता है कि अभी ये सब वन बाय वन अपनी स्टोरियां सुना रहे थे, इन्होंने तो मुझसे बड़े बड़े गुनाह किए। कहा कि हर गुनाह माफ है मगर एहसान फरामोशी का गुनाह माफ नहीं है। अगर कोई आपके साथ अच्छा सलूक करे, हल जजाउल एहसान इल्ला लेहसान। मैंने कहा था कि आखिर मजलिस तक पता चलेगा ये आयत क्यों तिलावत की है। कहा कत्ल का गुनाह भी माफ है, तोहमत का गुनाह भी माफ है, ये नाइंसाफी का गुनाह भी माफ है अगर आदमी माफी मांगे, मगर एहसान फरामोश। पैगंबर की हदीस, हर्रम अल्लाह रिहल जन्ना अला सलासा, तीन के ऊपर अल्लाह ने जन्नत की खुशबू हराम की है। वालिदैन का हक, काते रहम और एहसान फरामोश कि आपके साथ किसी ने अच्छा सुलूक किया भूल जाए उसे। अब वैसे तो आप देखें तो पहले दो भी इसी कैटेगरी में, आके वालिदैन भूल गए कि वालिदैन ने तुम्हें किस तरह पाला। काते रहम रिश्तेदार बहरहाल एक दूसरे के साथ कभी ना कभी अच्छा सुलूक करते। एहसान फरामोशी का गुना माफ नहीं। और आज की दुनिया जो इतनी सेल्फिश दुनिया बन गई, और मैं सिर्फ एक जुमला कह दूं जिसके बाद बाकी इस जुमले से आप फिर देखेंगे कि मैं वापस वहीं पे आ गए जो इत्तेफाक से दो दिन बात हुई, और वो ये है कि जब ये कहा जाए जिन्होंने तुम पर एहसान किया है उनको याद रखो। अब इसके अंदर एक लिस्ट आने वाली थी, टाइम नहीं रहा, इंशाल्लाह कल। तो याद रखिए, हमारे जहन में सब आ जाते हैं जिन्होंने एहसान किया, मर्जे नहीं आता। जबकि सबसे बड़ा एहसान तो हम पर हमारा मर्जे करता है जो हमें जन्नत में लेके जाता है। मेहनत वो करता है, रिसर्च वो करता है, 24 घंटे वो हदीस पे गौर वो करता है। हम आराम से घर में बैठे हैं, टीवी देख रहे हैं, स्पोर्ट्स चैनल देख रहे हैं, फतवा मिला, अमल किया, जन्नत में पहुंच गए। लेकिन ये भी रियलाइज नहीं करते कि ये एहसान किया। अलबत्ता कायनात की तारीख सबसे बड़ा एहसान फरामोश, ये कूफा और शाम के रहने वाले थे, अल्लाह के रसूल ने इनको कहां से कहां पहुंचा दिया। खुतबाए फातिमा में जाके सुनिए, शहजादी कहती है मेरे बाबा का एहसान मानो, मेरे बाबा ने तुम्हें जाहिलियत से निकाल के हिदायत का रास्ता दिखाया, जहन्नम से निकाल के तुम्हें जन्नत में पहुंचाया, और ये एहसान का बदला क्या दिया गया। यजीद के दरबार में रोमन एम्पायर का एम्बेसडर कहता है हजरत ईसा के गधे का एक खुर यानी एक नाखून हमारे यहां है, हम उसका इतना एहतराम करते हैं कि यह हमारे नबी खुदा की एक निशानी है, उसका इतना एहतराम करते गधे के पैर का एक नाखून, और तुम कैसे जालिम अपने नबी की औलाद को इस तरह से तुमने जबा कर दिया। हुसैन मारे गए, अब्बास मारे गए, अकबर मारे गए, असगर मारे गए, इससे बड़ी एहसान फरामोशी क्या होगी। लेकिन जो शहजादी कौनैन का जुमला है, शहजादी कौनैन हिंदा के ख्वाब में जब आई थी तो क्या जुमला इरशाद फरमाया था, है हिंदा मेरे लाल का क्या कसूर था कि तेरे शौहर ने मेरे लाल को जबा करा दिया, मेरे बच्चों को शहीद करा दिया, और अगर तेरे शौहर का इख्तलाफ मर्दों से था तो मेरी जैनब ने क्या किया है, मेरी कुलसूम का क्या कसूर है, हाय मेरी सकीना क्यों कैद खाने में रखी गई। अरब के ये भूखे और नंगे लोग, अल्लाह के रसूल का एहसान, खदीजा ताहिरा का एहसान, और आज हालत यह है कि मोहम्मद की नवासियां, अली और फातिमा की बेटियां, अरे यही तो मेरा चौथा इमाम कह रहा है। किसी ने कहा मौला कब तक रोएंगे, आपका घराना तो शहीद हो गया। कहा अगर मैं घराने की शहादत को मान भी लूं तो माँ का, बहनों का, बेटियों का नंगे सर बाजारों और दरबारों में जाना, हाय अश्याम अश्याम अश्याम। खुदावंदा फातिमा की बेटियों के इस कैदी اور میرے مظلوم آقا سید الساجدین کے اس قید کے امتحان کا واسطہ، جو مومنین و مومنات آج کی مجلس میں ان کی ساری حاجتیں پوری فرما، انہیں ہر پریشانی سے محفوظ فرما، اور دنیا بھر سے ظلم کے خاتمے کے لیے امام زمانہ کے ظہور میں تاجیل فرما۔